नमस्कार। कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। पछिल्लो समय स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाको दायरा र बीमा रकमको आकार बढ़ाउने कसरत गरिरहेको छ। यद्यपि देशको शिथिल अर्थतन्त्रका कारण योजनाले सार्थकता पाउने नपाउने टुंगो छैन। आर्थिक वर्ष 2082-83 बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले अहिले सम्बद्ध सबैसँग सुझाव समेत संकलन गरिरहेको छ। स्वास्थ्य मन्त्रालयको अगुवाईमा देशैभर पाठेघरको क्यान्सर विरूद्धको खोप एचपीभी खोप लगाउने कार्य पनि हालै सञ्चालन भइरहेको छ। धेरै ठाउँमा खोप लगाउने कार्य भने सम्पन्न भइसकेको छ। अहिले दुर्गम क्षेत्र र यसअघि छुटेका ठाउँहरूमा खोप लगाउने कार्य जारी छ। पक्षघातको औषधि वीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र भरतपुर अस्पताल मार्फत निशुल्क उपलब्ध गराउने निर्णय पनि हालै भएको छ। मन्त्रालयले 14 संघीय अस्पतालमा चैतभित्रै सेवा विस्तार गर्ने योजना पनि अगाडि बढ़ाएको छ। वीर अस्पतालमा 2 शिफ्टमा शल्यक्रिया सेवाको शुरू पनि भएको छ। यस्ता केही सकारात्मक पहलहरूसँगै स्वास्थ्य क्षेत्रमा अनेकन समस्या पनि अझै रहँदै आएका छन्। सरकारी अस्पतालमा आम नागरिकले सहजै सेवा पाउन सक्ने अवस्था छैन। शल्यक्रियाका लागि महिनौ कुर्नुपर्ने बाध्यता पनि रहिआएको छ। अर्कोतिर पछिल्लो 5 वर्षको अवधिमा झण्डै 10,000 चिकित्सकले विदेश जानका लागि चारित्रिक प्रमाणपत्र लिएका छन्। सन् 2023मा 2692 चिकित्सक काउन्सिलमा दर्ता भएकोमा 2318 चिकित्सकले विदेश जान प्रमाणपत्र बनाएको सरकारी तथ्याङ्क छ। पछिल्लो वर्ष सन् 2024 आँकडा पनि लगभग उस्तै रहेको छ। आजको अन्तरसंवादमा हामी स्वास्थ्य क्षेत्रका योजना र विद्यमान समस्याबारे केन्द्रित भएर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गर्दैछौ। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हस्, धन्यवाद, नमस्कार।
स्वास्थ्य बीमामा पहुँच वृद्धि, बीमाको रकम बढ़ाउने सम्बन्धमा मन्त्रालयले अहिले कसरत गरिरहेको छ? विभिन्न समिति गठन गरेर सुझाव पनि संकलन गरेको अवस्था छ। यो विषयमा मन्त्रालय अहिले कुन चरणमा पुगेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
नेपाल सरकारको नै भन्नुपर्छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र नभई नेपाल सरकारको नै प्राथमिकतामा परेको त्यो कार्यक्रम स्वास्थ्य बीमा कार्यक्रम हो। दिन प्रतिदिन समयक्रमसँगै बढ्दै गरेको विभिन्न किसिमका नयाँ नयाँ रोगहरू, ती रोगले निम्त्याउने जटिलताहरू, स्वास्थ्य सेवाको पहुँच जुन चाहिँ हामीले नेपालको संविधानमा मौलिक हकको रूपमा चाहिँ स्थापित गरेका छौँ र गुणस्तरीय हुनेछ भनेर चाहिँ विभिन्न नियम कानुनमा बोलेका छौँ, त्यो स्थापित गर्नलाई एकमात्र विकल्पको रूपमा रहेको स्वास्थ्य बिमा हो। स्वास्थ्य बिमालाई सुधार नगर्दासम्म र स्वास्थ्य बिमालाई आम नेपालीको पहुँचमा नपुर्याउँदासम्म आम नेपालीले स्वास्थ्य उपचारकै लागि एक पाउनुको लागि चाहिँ धेरै समस्या हुने, धेरै धनजनको क्षति हुने र साथसाथै घर खेत नै बेच्नु पर्ने र गरिबीको रेखा मुनि चाहिँ धकेलिनु पर्ने चाहिँ वास्तविकता तपाईँ हामी सबैलाई थाहा छ। त्यस कारणले गर्दा स्वास्थ्य बिमालाई कसरी सुधार गर्न सकिन्छ, नियम कानुनमा कहाँ सुधार गर्ने, कार्यान्वयनको पाटोमा सेवाग्राहीहरूलाई कसरी चाहिँ भन्नाले चाहिँ इमान्दार र नैतिक बनाउने, सेवा प्रदायकलाई पनि कसरी भने इथिकल प्र्याक्टिसमा ल्याउन सक्ने भन्ने कुरा सबैलाई चाहिँ सम्बोधन गर्नको लागि चाहिँ एउटा उच्च स्तरीय समिति बनाएका थियौँ। त्यो उच्च स्तरीय समितिले स्वास्थ्य बिमाका हरेक पाटोमा अध्ययन गरेर, खोजेर, सोधपुछ गरेर हामीलाई चाहिँ डकुमेन्ट बुझाइसकेपछि हामीले त्यसलाई कार्यान्वयनको लागि चाहिँ कार्ययोजनासहित र कुन कुन सरकारवालाले के काम गर्नुपर्ने भनेर छुट्याउनको लागि मन्त्रालयकै भन्नाले अतिरिक्त सचिवको नेतृत्वमा एउटा समिति पनि बनाएका थियौँ। त्यो समितिले काम दिइसकेपछि अब बिस्तारै त्यहाँ केही तुरुन्तै गर्न सकिने, केही एक महिनामा गर्न सकिने, केही 3 महिना, केही 1 वर्ष, केही 5 वर्षसम्ममा गर्नुपर्ने भनेर चाहिँ कार्ययोजना सहितको प्रतिवेदन हामीलाई प्राप्त भइसकेको छ। त्यसको गत हप्ता मात्रै सार्वजनिकरण पनि हामीले मन्त्रालयको वेबसाइटबाट र एउटा चाहिँ मिडिया ब्रिफ मार्फत चाहिँ गरिसकेको यहाँहरू सबैलाई थाहा छ।
यो
स्वास्थ्य
बिमाको मोडालिटी पनि फेर्नु पर्ने कुराहरू आइरहेका छन्। मन्त्रीज्यूले पनि त्यो कुरालाई उल्लेख गर्नुभएको छ। विगतमा हामीले जे जस्तो स्वास्थ्य बिमाको मोडालिटीमा अभ्यास गर्यौं, अब त्यसमा समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि आइरहेको सन्दर्भलाई पनि थोरै जोड़ दिनुहुन्छ कि यहाँले?
हजुर, किनभने स्वास्थ्य बिमामा एउटा कोष स्थापना नगरेर स्वास्थ्य बिमाले दिगोपना दिन सक्दैन। किनभने जसलाई आफ्नो कोही छैन, आफन्त कोही छैन, उसको लागि राज्य छ है। स्वास्थ्य उपचारको लागि चाहिँ मलाई केही पर्यो भने राज्यले हेरिदिन्छ गरिदिन्छ भन्ने चाहिँ आम मानिसलाई हामीले चाहिँ प्रत्याभूति पनि गर्नु छ। त्यस कारणले गर्दा सबै कुरा सरकारले नै बजेट देला र जतिसुकै, जस्तै अहिले गत वर्षदेखिको ड्यू हुँदै आएको 40 अरब जति चाहिँ खर्च अब आउने आर्थिक वर्षमा चाहिँ हुनुपर्ने देखिन्छ, तर त्यति चाहिँ नेपाल सरकारले नै खर्च गर्न सक्छ दिन सक्छ भन्नेमा चाहिँ हामी पनि विश्वस्त छैनौँ। किनभने नेपाल सरकारको बजेट भाषण हामीले देखेका छौँ, आर्थिक स्थिति देखेका छौँ। त्यस कारणले गर्दा त्यो कोषमा कसरी चाहिँ भन्नाले चाहिँ त्यो चाहिँ भन्नाले रकम चाहिँ भन्नाले चाहिँ जम्मा गर्न सकिन्छ भन्नेमा विभिन्न मोडालिटीहरू पनि आएका छन्। त त्यसलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मात्रै होइन, नेपालका हरेक नागरिकले, हरेक मन्त्रालयले र पूर्ण रूपमा नेपाल सरकारले नै संकल्पको रूपमा हामीले पनि आफ्ना आफ्ना क्षेत्रमा जे जति सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य बिमा वा स्वास्थ्य उपचारको कोषहरूमा खर्च गरिरहेछौँ त्यसलाई भन्नाले एकीकृत गर्न सक्यो भने स्वास्थ्य बिमाको लागि बजेटको चाहिँ कमी नहुने पनि देखिन्छ। किनभने अहिले देशभरिका विभिन्न सामाजिक सुरक्षा मार्फत 97 अरब भन्दा बढी स्वास्थ्य उपचारमै भने खर्च भएको देखिन्छ। चाहे त्यो सैनिक कल्याणकारी कोष होस्, कर्मचारी कल्याणकारी कोष, नागरिक लगानी कोष होस्, कर्मचारी सञ्चय कोष होस्, वा स्वास्थ्यभित्रकै पनि हाम्रा जस्ता विभिन्न नागरिक प्याकेज छ, सामाजिक सुरक्षा मार्फत हुने खर्च छ, सेभ द मदरहुडको कार्यक्रम छ, ओसिएमसीको कार्यक्रम छ, ती सबैलाई एउटै बस्केटमा राख्नुपर्छ भन्ने सबभन्दा पहिलो चाहिँ निर्णय वा मोडालिटी छ। त्यसको लागि चाहिँ नेपाल सरकार क्याबिनेटले नै डिसिजन गरिदिनुपर्ने सबभन्दा पहिलो कुरा छ। दोस्रो कुरा, हामीले जसरी बुढी गण्डकीको नाममा, अरूको नाममा प्रत्येकले चाहिँ भन्नाले पेट्रोल वा डिजेल हाल्दाखेरि 1 रुपियाँ वा केही पैसा चाहिँ त्यस कोषमा जान्थ्यो, त्यस्तै अब ती चिजबाट पनि स्वास्थ्य बिमा कोषमा जाने, चाहे 50 पैसा जाओस् चाहे 1 रुपियाँ जाओस्, त्यो जाने व्यवस्था गर्न सक्यो भने पनि स्वास्थ्य बिमा कोषको लागि पैसाको कमी नहुने देखिन्छ। र अर्को कुरा, मन्त्रीज्यूले पनि बारम्बार भन्नुभएको, जस्तै रिचार्ज कार्ड हुन्छ वा सुर्तिजन्य पदार्थमा ट्याक्स लाछौँ, मद्यपानमा ट्याक्स लाछौँ, जस्तै बढी चिनी भएका खाद्य पदार्थहरूमा ट्याक्स लाउँछौँ, फास्ट फुड, जङ्क फुड, जसले स्वास्थ्यमा नकारात्मक असर पारिरहेछ, जसलाई स्वास्थ्य कर कोष भनेर ल्याइरहेछौँ, त्यसको पनि केही अमाउन्ट स्वास्थ्य बिमा कोषमा सिधै जाने व्यवस्था गर्न सक्यो भने स्रोतको सुनिश्चितता हुन्छ, त्यसपछि बिमा चाहिँ स्मुथली चल्छ भन्ने गरी चाहिँ हामीले त्यही अनुसारको सुझाव पाएका छौँ, लिएका छौँ, र त्यही अनुसार गर्नलाई चाहिँ माननीय मन्त्री सहित सिङ्गो मन्त्रालय अगाडि बढिरहेको छ।
पक्षघातको औषधि वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल र भरतपुर अस्पताल मार्फत निशुल्क उपलब्ध गराइने भएको छ, यो पछिल्लो निर्णय पनि हो। यो दीर्घकालीन हुन्छ कि हुँदैन? अहिले एक अमेरिकी संस्थाको सहयोगमा यो निर्णय भएको छ, भोलिका दिनमा यसले निरन्तरता पाउने अथवा सहयोग रोकियो भने निरन्तर अगाडि बढ़ने हुन्छ कि हुँदैन? अहिले आम चासोको विषय पनि छ, किनभने यो महँगो मूल्य पर्ने औषधि भएका कारणले गर्दाखेरि पाउन पनि मुस्किल पर्ने अवस्था रहेछ। यसको निरन्तरताको विषयलाई कसरी हेर्न सकिन्छ, छोटकरीमा जाउँ त?
हजुर, हामीले प्राय जसो मन्त्रीज्यूले प्राथमिकतामा राखेका कार्यक्रम, मन्त्रालयले पछिल्लो समयमा गर्दै गरेका निर्णयहरूलाई स्रोतको सुनिश्चितता नगरेर सिधै निर्णय गर्ने गरेका छैनौँ। र किनभने स्रोतको सुनिश्चितताको लागि अब आउने आर्थिक वर्षहरूमा हामीले त्यही अनुसार बजेटलाई लाइन अप गर्दैछौँ, र पक्षघातको हकमा पनि अहिले डाइरेक्ट रिलिफ नामक चाहिँ च्यारिटी संस्थाबाट 5 वर्षको लागि जे जति चाहिन्छ नेपालको लागि त्यो उहाँहरूले दिन मन्जुर हुनुभएको छ। त्यही अनुसार एक वर्षलाई पुग्ने गरी हामीले मेडिसिन प्राप्त भइसकेको छ र हिजो मात्रै जहाँ पक्षघातको चाहिँ उपचार हुने गर्छ त्यस ठाउँमा हामीले त्यो मेडिसिन चाहिँ पठाइसकेका छौँ। र रह्यो दिगोपनाको, उहाँहरूसँग नै 5 वर्षको लागि सम्झौता छ एउटा, फेरि 5 वर्षपछि उहाँहरूसँगै पनि रिन्यू गर्न सकिने एउटा सम्भावना पनि छ, वा दोस्रो दाता खोज्ने पनि अर्को सम्भावना छ, र साथसाथै हामीले अब हामीसँग भएको सीमित बजेटलाई पनि कमसेकम केही एमाउन्ट लाइन अप गर्दै बजेटमा पनि प्लानिङ गरेर भन्नाले राख्ने गरी यसलाई दिगोपना दिनुपर्छ। किनभने एकपटक घोषणा भएको कार्यक्रम एउटा मन्त्री रहँदासम्म, एउटा सचिव रहँदासम्म वा एक आर्थिक वर्षमा मात्रै नहोस् र त्यसपछि चाहिँ बिरामी, सेवाग्राही र सेवा प्रदायकलाई विचलित नहोस् भन्ने किसिमले चाहिँ राम्रोसँग हामीले गृहकार्य गरेका छौँ।
पाठीघरको मुखको क्यान्सर विरुद्धको एचबीभी खोप लगाउने अभियानले पनि सार्थकता पाएको छ भनौं, एक हिसाबले भनियो भने यो प्रभावकारी नै सिद्ध भएको छ। यो अवधिमा के कतिले खोप लगाउनु भयो, अहिले कुन कुन ठाउँहरूमा खोप अभियान जारी छ, यो पनि मैले यहाँलाई सोध्न चाहे, छोटकरीमा बताइदिनुहोस्।
हस् धन्यवाद। हाम्रो दिगोपना भन्ने अहिले तपाईँले पक्षघातको प्रश्न पनि योसँग पनि जोडिन्छ, किनभने हामीले अहिले देशभरिका पहिले 73 जिल्लामा एचपिभी खोप लाउने कार्यक्रम चाहिँ सम्पन्न गरिसकेका छौँ, जहाँ चाहिँ लक्ष्यको 93% खोप लगाइसक्नु भएको छ। बाँकी 4 हिमाली जिल्लामध्ये मनाङ र मुस्ताङमा पनि सम्पन्न भइसकेको छ, त्यहाँ पनि एराउन्ड 63%ले चाहिँ भन्नाले खोप लगाउनु भएको छ। र अब रहेको डोल्पा र हुम्लामा पहिलो चरणको सिद्धिसकेको छ, जसमा पहिलो चरणमा लगभग 65-60% लगाइसक्नु भएको छ र दोस्रो चरण चाहिँ वैशाखमा हुँदैछ, त्यही अनुसार त्यहाँ पनि सम्पन्न हुनेछ। र त्यसैलाई यो एकपटक क्याम्पेनको लागि मात्रै हो कि भन्ने सबैको चाहिँ प्रश्नलाई समाधान गर्दै हामीले आउने आर्थिक वर्षदेखि राष्ट्रिय नियमित खोप कार्यक्रम जुन छ त्यसैमा त्यही भएर कक्षा 6 अध्ययनरत छात्रा र 10 वर्षपछिको पुगेको किशोरीलाई खोप केन्द्रहरूमा नै खोप लाउने गरी सधैँभरि रहिरहने गरी चाहिँ त्यसको पनि भन्नाले हामीले चाहिँ सिस्टम डेभलप गरिसकेका छौँ, त्यही अनुसार बजेट बनिसकेको छ, त्यही अनुसार कार्यक्रमहरू ठाउँ ठाउँमा पुगिसकेको छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले स्वास्थ्य क्षेत्रका योजना र विद्यमान समस्याबारे केन्द्रित भएर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गरिरहेका छौं। हुन्छ प्रवक्ताज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अहिले मन्त्रालयले आगामी आर्थिक वर्षको लागि भनौं अथवा बजेटको लागि सुझाव संकलन गरिरहेको छ, के कस्ता सुझावहरू मन्त्रालयलाई दिन सकिन्छ, यसका सीमाहरू के छन्, यो विषयमा बताइदिनुहोस् न।
हामी कहाँ चाहिँ बजेटको सीमा छ, गएको वर्षभन्दा 3 अरब चाहिँ कम बजेट स्वास्थ्य क्षेत्रले पाएको छ। त्यसैमा अब पाएको बजेटमा पनि स्वास्थ्य बिमालाई चाहिँ 3 अरब चाहिँ छुट्याउँदा स्वास्थ्यकै कार्यक्रमलाई 6 अरब जति बजेट चाहिँ कमी भएको छ। त्यस्तो अवस्थामा कुन हाम्रा प्राथमिकताका कार्यक्रम हुन्, कुन कार्यक्रमलाई आम नेपाली नागरिकले सर्वसाधारणले कुन रूपमा चलोस् भन्ने चाहिँ आशा गर्नुभएको छ, र प्रदेश सरकार, स्थानीय सरकार र शुभेच्छुकहरू जुन स्वास्थ्य कार्यक्रमहरू कुन इफेक्टिभ छ कुन छैन, कसलाई राख्ने कसलाई नराख्ने, कसलाई मोडिफाई गर्ने परिवर्तन गर्ने, र केही चाहिँ मनाले नवप्रवर्तनात्मक पनि केही कार्यक्रम छन् भने, इनोभेटिभ पनि छन् भने, त्यो आम नागरिक, स्थानीय सरकार, सरकारवाला सबैसँग चाहिँ हामीले सल्लाह मागेका हौँ। र त्यसै क्रममा विगत 2 दिन हामीले प्रदेश र स्थानीय तहका योजनामा काम गर्ने जनशक्तिहरूसँग पनि मन्त्रालयमै 2 दिनै चाहिँ भन्नाले छलफल कार्यक्रम गरेका थियौँ, जसमा 7 प्रदेश सरकारका प्रदेशमा स्वास्थ्य मन्त्रालयमा बस्ने प्लानिङ हेर्ने मानिस, स्वास्थ्य निर्देशनालयका निर्देशक, त्यसपछि गाउँपालिका महासङ्घ, नगरपालिका सङ्घहरू सबै सहभागी पनि हुनुहुन्थ्यो। त्यसबाट निचोड पनि निस्केको छ, त्यो निचोड भनेको कार्यक्रमको दोहोरोपना चाहिँ नगर्ने, जस्तै एउटै कार्यक्रम सङ्घले पनि राख्ने, प्रदेशले पनि राख्ने, स्थानीयले पनि राख्ने नगरौँ भन्ने एउटा सर्वसम्मत निर्णय भएको छ। त्यस्तै अर्को जस्तै भन्नाले सङ्घीय सरकारले पनि विभागबाट कुनै तालिम वा कुनै ओरिएन्टेसन राख्दैछ भने एकैचोटि गएर पाँच छवटा कार्यक्रमको ओरिएन्टेसन गरेर फर्किने, त्यो प्रत्येक कार्यक्रमको जाने आउने गर्ने काम नगर्ने भन्ने छ, र अर्को प्रत्येक कार्यक्रमको इन्डिभिजुअल रिभ्यू समीक्षा नगरेर समष्टिगत रूपमा एउटै समीक्षा गर्ने भन्ने किसिमले पनि निर्णय भएको छ। त्यही अनुसार आम नागरिकले पनि जो त्यो सहभागी हुनुभएको छैन उहाँहरूले पनि हाम्रो क्युआर कोड सहितको सूचना चाहिँ प्रकाशित गरेका छौँ, त्यस मार्फत पनि यहाँहरूले सुझाव दिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आशा गरेको छ, र त्यही सुझावहरूलाई हेरेर नै हामीले अब नयाँ वर्षको प्लानिङ पनि गरेर त्यही अनुसार कार्यक्रमहरू राख्ने चाहिँ निर्णय गरेका छौँ।
स्वास्थ्य क्षेत्रमा विभिन्न सुधारका बावजुद अझै थुप्रै समस्याहरू विद्यमान रहेका छन्। सरकारी अस्पतालमा सहज सेवा पाउन मुस्किल मात्र होइन, धेरै नै मुस्किलको अवस्था छ। संरचनाको विस्तार भइरहेको छ तर सेवाको विस्तारमा भने समस्या हो कि भन्ने देखिन्छ। अझै पनि पञ्चायतकालीन दरबन्दी नै कायम रहेको हो कि भनेर पनि विभिन्न क्षेत्रबाट टीका टिप्पणी भइरहेको छ। चिकित्सकको पलायन पनि 70-80% भन्दा माथि भइरहेको छ पछि वर्षहरूमा औसतमा। यस्तो स्थितिमा अब हामी कसरी अगाडि बढ्नुपर्छ? स्वास्थ्य क्षेत्रको पुनर्संरचना नै गर्नुपर्ने कुराहरू पनि उठिरहेका छन्। अहिलेका मन्त्रीज्यूले पनि यो कुरालाई उठान गरिरहनु भएको छ, स्वास्थ्य क्षेत्रको पुनर्संरचना गर्न जरूरी छ, जनशक्ति पलायनलाई रोक्न जरूरी छ। जस्तो अहिले अब चिकित्सक मात्र नभइकन नर्सको पलायन पनि उस्तै रहेको छ। यस्ता विद्यमान समस्याहरूबाट कसरी अगाडि बढ्न सकिन्छ यो प्रश्न मैले किन गरे भने अहिले हामी बजेट र कार्यक्रम योजना निर्माणकै चरणमा छौं। मन्त्रालयको यी विषयलाई सम्बोधन गरेर कसरी अगाडि बढ्नुपर्छ या त यो सम्बद्ध सबै पक्षले यसमा चिन्ता र चासोका साथ सक्रियता देखाउनुपर्छ?
यो हाम्रो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत केही दशकदेखि पहल गरिरहेको, बारम्बार पैरवी गरिरहेको विषय पनि हो। यहाँले चाहिँ प्रश्न पनि उठाउनुभयो, त्यसको लागि यहाँलाई धन्यवाद। किनभने हामीले संविधानमा मौलिक हकको रूपमा लेखिसकेपछि हरेक स्थानीय तहमा बेसिक हस्पिटल बनाउने र हरेक वडामा चाहिँ आधारभूत स्वास्थ्य सेवा केन्द्र बनाउने भनेर उल्लेख गरिसकेपछि त्यही अनुसारको जनशक्ति पनि चाहिन्छ, त्यही अनुसारको स्रोत पनि चाहिन्छ, त्यही अनुसारको साधन पनि चाहियो। तर बजेटमा जहिले पनि नेपाल सरकारको कुल बजेटको 4% भन्दा बढी नदिने, त्यसपछि सेवाहरू हामीले मौलिक हकका रूपमा दिएका छौँ भन्दा जहिले पनि अस्पताल र स्वास्थ्य संस्थाहरूमा द्वन्द्व सिर्जना हुने काम चाहिँ अब भइरहेको छ। त्यसलाई हामीले एकदम संवेदनशील रूपमा लिएर कमसेकम आधारभूत स्वास्थ्य सेवा समेतलाई सम्बोधन गर्ने गरी 1,00,000 जति स्वास्थ्यकर्मी हुनुपर्छ भनेर हामीले विगत केही दशकदेखि माग गर्दै पनि आएका छौँ। तर अहिले कार्यरत दरबन्दी चाहिँ 32,000 जति छ र त्यसमा पनि कार्यरत चाहिँ 22,000 जति मात्रै भएको छ तथ्याङ्कले। आफै सोच्नुहोस्, एकजनाले 5 स्वास्थ्यकर्मी बराबर चाहिँ काम गरेर सेवा दिनु परेको छ। स्वास्थ्यकर्मी पनि एकजना मानिस हो, उसले 24 घन्टा 5 बराबर काम गर्दा उसले दिने सेवामा, उसको व्यक्तिगत जीवनमा, उसको मानसिक स्वास्थ्यमा के कस्तो चाहिँ नकारात्मक असर परिरहेछ भनेर राज्यले पनि सोचिदिनुपर्छ। त्यो भावनाले राज्य अभिभावक भएको हुनाले हजुरहरू मार्फत नै मैले सम्पूर्ण सांसदज्यूहरू, सम्पूर्ण चाहिँ मन्त्रीज्यूहरू, सम्पूर्ण स्थानीय सरकारहरू, सम्पूर्ण प्रदेश सरकारहरूलाई के अनुरोध गर्दछु भने स्वास्थ्य सेवा प्रदान गर्नलाई वातावरण चाहिँ सिर्जना गरिदिनुहोस्, जनशक्ति दिनुहोस्, स्रोत दिनुहोस्, साधन दिनुहोस्। किनभने हामीले भन्ने गर्छौँ र विश्वको हरेक देशले भन्ने गर्छ, स्वास्थ्यमा 10% जति 10% बजेट चाहिन्छ, तर 10% बजेट चाहिनेमा 4% दिएर त्यही रूपको चाहिँ सेवा प्रदान दिनुहोस्, सेवा दिनुहोस् भन्दाखेरि हामीलाई कति गाह्रो भइरहेको होला भन्ने कुरा पनि यहाँहरूले बुझिदिनुपर्छ। त्यस कारणले गर्दा हरेकले स्वास्थ्यको जनशक्ति बढाउन, स्वास्थ्यको पूर्वाधार बढाउन र स्वास्थ्यमा चाहिँ औजार उपकरणहरू चाहिँ बढाएर सेवा विस्तार गर्नमा यहाँहरू सबैको पनि सक्रिय सहभागिता रहोस् भन्ने अनुरोध गर्छु। होइन भने भोलिका दिनमा हामीले बेसिक हस्पिटल 753 खोल्दैछौँ, त्यसका लागि चाहिने स्वास्थ्यकर्मी र चिकित्सक माग गर्दा दोस्रो देशबाट पो भाडामा ल्याएर बोलाउनु पर्ने हो कि भन्ने चिन्ता छ हामीलाई। किनभने भएका देशका चाहिँ लाई हामीले रिटेन गर्न सकेका छैनौँ, उहाँलाई प्रोत्साहन गर्न सकेका छैनौँ, सेवा सुविधा दिन सकेका छैनौँ र उहाँ राम्रो क्यारियरको, राम्रो सुविधाको खोजीमा चाहिँ विदेश गइरहनु भएको छ भने भोलि नेपालीलाई सेवा गर्ने चिकित्सक दोस्रो देशबाट आयात गर्न पर्यो भने के स्थिति होला भन्ने कुरातिर पनि यहाँहरूलाई गम्भीर भइदिन म हार्दिक अनुरोध गर्दछु। र अर्को कुरा, हामी आफै नेपाली नागरिक पनि सचेत हौ, किनभने प्राय जसो रोगहरू 90% जति त रोकथाम गर्न सकिन्छ। हाम्रो खानपान, हाम्रो जीवनशैली, हाम्रो आदत बानीले नै निर्धारण गर्छ नसर्ने रोग वा सर्ने रोग, लाग्ने नलाग्ने। त्यस कारणले गर्दा हामी आफै सार्वभौम सत्ता नेपाली नागरिकको पनि खानपानमा सचेत हौ, जसले हानि गर्छ त्यो सेवन नगरौँ, र जुन सन्तुलित खाना छ, हरियो सागसब्जी छ, दुध तथा दुग्धजन्य पदार्थ छ, ती चिजहरू मात्र सेवन गर्ने गरौँ, र जीवनशैली पनि कमसे कम मर्निङ वाक गर्ने वा अभ्यास गर्ने बानी बसालौँ, 6-7 घन्टा कमसे कम सुतौँ, धेरै समय चाहिँ ल्यापटप मोबाइलमा नदेऊ, आफूलाई एकदम मानसिक रूपमा व्यस्त रूपले चाहिँ जीवनशैली नअपनाऊ। त्यो गर्न सक्यौँ भने त धेरै स्वास्थ्य संस्था नचाहिने स्थिति पनि त हुन सक्छ नि। धेरै जनशक्ति चाहिँ उपचार गर्नको लागि चिकित्सक र स्वास्थ्य कर्मी नचाहिने स्थिति पनि हुनसक्छ। त्यस कारणले गर्दा सबभन्दा ठुलो जिम्मेवारी भनेको आम नागरिकको रोग नलागोस्, भरसक स्वास्थ्य संस्था बिरामी भएर जान नपरोस्। म स्वस्थ छु कि छैन भनेर परीक्षण गराउन जान सक्नुहुन्छ, त्यसको लागि सबभन्दा राम्रो, तर बिरामी भएर ऐया र उया गर्दै तुरुन्तै सेवा चाहियो भन्ने किसिमले जान नपरोस् भनेर आम नेपाली पनि त्यत्तिकै सचेत हुनुपर्छ। र आम नेपालीको स्वास्थ्यको बारे संवेदनशील बन्ने सम्पूर्ण जनप्रतिनिधिजीवहरू, सांसदजीवहरू, मन्त्रीजीवहरू पनि त्यही अनुसार चाहिँ संवेदनशील भइदिएपछि मात्रै स्वास्थ्यमा हामी निर्धक्क भएर आम नेपालीलाई सेवा दिन, सेवा विस्तार गर्न, र स्वास्थ्यकै लागि तपाईँलाई विदेश जान पर्दैन है, विदेशीन पर्दैन है भन्न पनि सक्ने अवस्थामा पुग्छौँ।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। अन्तमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयक संसदमा लैजाने तयारी भएका विषयहरू पनि बाहिर सार्वजनिक भएका छन्। खास गरी मन्त्रीज्यूले यो विषयलाई बाहिर ल्याइरहनु भएको छ। ऐनमा के कस्ता विषयहरूमा संशोधन गरिँदैछ? कार्यक्रमको अन्त्यमा मैले यहाँलाई यो प्रश्न सोधे, हामीसँग 1 मिनटको मात्र समय बाँकी रहेको छ। अब
हजुर, हामी कहाँ भएका ऐन नियम कानूनहरू समयक्रम अनुसार र सरकारवालाको पृष्ठपोषण अनुसार संशोधन गर्दै जाने चाहिँ चलन पनि छ। त्यही क्रममा सुरक्षित मातृत्व ऐनलाई पनि पहिले भएको ऐनमा केही बुदाहरूमा समाज बदलिँदो छ, अन्तर्राष्ट्रिय क्षेत्रमा तकनिकी र प्रविधि पनि बदलिँदो छ, त्यस कारणले गर्दा त्यसलाई सम्बोधन गर्ने गरी हामीले त्यहाँभित्र भएका सुरक्षित गर्भपतनका कुरा, सुरक्षित परिवारका कुरा, परिवारनियोजनका साधनहरूका कुरा सबैलाई चाहिँ समयक्रम र प्रविधि युक्त बनाउँदै संशोधन गर्ने गरी चाहिँ संशोधनको क्रममा भएको मलाई यहाँलाई छोटकरीमा जानकारी गरा।
थोरै मात्र समय बाँकी रहेकाले एउटा अर्को पनि प्रश्न थप गर्न चाहे। जस्तो यो मेडिकल कलेजमा आवासीय चिकित्सकहरू हुनुहुन्थ्यो, उहाँहरूले आन्दोलन गर्नुभयो, सरकार र उहाँहरू बीच सहमति भयो, तर अहिले निजी मेडिकल कलेजका संचालकले त्यसलाई कार्यान्वयन नगर्ने भनेर भनिरहँदा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यसो भन्नुलाई मन्त्रालयले कसरी हेरेको छ? अति नै संक्षिप्तमा बताइदिनुहोस् न।
त्यो एकदम गम्भीर विषय हो। नेपाल सरकारले लागू गरेको कुरा नेपालभित्रै व्यवसाय गर्ने, नेपालभित्रै रहने नेपाली नागरिकले म मान्दिन भन्नु चाहिँ राज्य विरुद्धको लापरवाही हो भन्ने किसिमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको छ, र त्यही अनुसार लागू गराउनलाई विभिन्न तह र तबकाबाट पैरवी पनि गरिरहेको म यहाँहरूलाई जानकारी गराउँछु।
हुन्छ, यहाँको महत्वपूर्ण र व्यस्त समयका लागि धेरै धेरै धन्यवाद।
हवस् हजुर, म मर्निङ वाकमै थिएँ, त्यही भएर केही डिस्टर्ब भएको भए माफी माग्दै म यहाँहरू सबैलाई धन्यवाद।
आजको अन्तर्संवादमा हामीले स्वास्थ्य क्षेत्रका योजना र विद्यमान समस्याबारे केन्द्रित भएर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।